शहद की मक्खी को जानते हो कैसी होती है, वली है कि नबी है? बोलो रे मियां, वली नबी तो अपनी जगह पर, इंसान भी नहीं है। इंसान और अशफुल मखलूकार भी नहीं है। शहद की मक्खी एक जहरीला कीड़ा है, अगर आपके गाल शरीफ पर बैठ जाए और जरा सा इंजेक्शन निकाल कर इंजेक्ट कर दे तो ये गाल 15 मिनट में टमाटर जैसे लाल लाल हो, और आप बाप बाप चिल्लाएंगे, बहुत दर्द हो रहा है, इतना जहरीला कीड़ा। लेकिन रब्बुल आलमीन कुरान मजीद में इरशाद फरमाता है कि वाओहा रब्बुका इलन नहल, तुम्हारे परवरदिगार ने शहद की मक्खी की तरफ वही भेजी, जहरीले कीड़े की तरफ रब्बुल आलमीन वही भेज रहा है। नन्हे से दिल में अपना पैगाम डाल रहा है, अल्लाह का मैसेज उसके दिल में उजागर हो रहा है। कुरान फरमा रहा है, कोई इसका इनकार नहीं कर सकता कि वाओहा रब्बुका इलन, रब्बुल आलमीन ने शहद की मक्खी को वही के जरिए क्या समझाया, क्या उसे शुऊर और इल्म अता फरमाया। आगे इरशाद फरमाता है अमित तखज़ी मिनल जिबाल बुयूतं व मिन अश्शजर व मिम्मा यअरशून। अल्लाह ताला ने वही भेजी और उस वही के जरिए उस जहरीले कीड़े को ये इल्म अता फरमाया, ये शुऊर और समझ अता फरमाई कि है शहद की मक्खी जा अपना घर बना। अल्लाह ताला उसको घर बनाने की तलकीन और इल्म अता फरमाया, लेकिन घर इधर उधर मत बनाना, जहां मैं कहूं वहीं पर अपना घर बनाना। और तीन जगह की निशानदेही अल्लाह ने की है, मिनल जिबाल पहाड़ में जाकर अपना घर बनाना, शहद की मक्खी का छत्ता और घर देखा है ना, इस तरह से होता है और लटका रहता है उसमें छोटे छोटे रूम, एक नहीं सैकड़ों उसमें कमरे और रूम उसने बनाई, और किसी इंजीनियर को ले जाकर के बताइए तो उसका हर एंगल एक दूसरे के बिल्कुल बराबर है, नाप करके देखो जरा भी उसके एंगल में फर्क नहीं होता है। और कैसे बनाया है, पब्लिक के लिए अलग, बादशाह के लिए अलग, उसकी आर्मी के लिए अलग, और स्टोरेज अलग। उठा के देखो इल्मुल हैवानात को तो बड़े बड़े इंजीनियर की अक्ल दंग रह जाएगी कि इस कीड़े को रब ने कैसा इल्म अता फरमाया। अभी मैं उसकी तशरीह नहीं कर रहा हूँ, ये बताना चाहता हूँ कि ऐ लोगो, इस शहद की मक्खी को अल्लाह ने वही के जरिए इल्म अता फरमाया तो घर भी इतना परफेक्ट कि देख करके बड़े बड़े आर्किटेक्ट और इंजीनियर हैरत जदा हैं। उसने अपना घर बनाया, रब ने फरमाया हर जगह घर मत बनाना, जहाँ मैं तुझको पलाट अलाट करता हूँ वही जाए। अल्लाह ताला ने पहाड़ में उसके लिए प्लाट अता कर। दूसरी जगह है दरख्तों की शाख, तीसरी जगह है मकानात के छत के नीचे। तीन ही जगह ये शहद की मक्खी अपना घर और अपना शहर आबाद करती है। चौथी जगह दुनिया में भूख डालो, न गन्ने के खेत में शहद की मक्खी का छत्ता मिलेगा, न कपास के खेत में मिलेगा, न तुअर के खेत में मिलेगा, कहीं नहीं। जब जब शहद की मक्खी अपना शहर आबाद करती है तो तीन ही जगह को चॉइस करती है जहां रब ने उसको अलाट कर दिया, या तो पहाड़ में, या दरख्त की शाख पर, या किसी मकान की छत के नीचे। और ये अल्लाह के वही की ऐसी फॉलोवर है कि सिर्फ शहद की मक्खी एक नहीं जिसकी तरह वही थी, उसकी पूरी नस्ल, बाप दादा اخر دادا، لکر دادا، سکر دادا، اکر دادا، جتنی بھی نسل ہے سب اسی گائیڈ لائن پر چل رہی ہے جو رب نے بنا دیا. اور آئندہ قیامت تک باپ بیٹا پوتا پر پوتا لکڑ پوتا شکڑ پوتا ککڑ پوتا جتنی بھی نسل آئے گی وہ اس طرح سے ایک ہی گائیڈ لائن پر اپنا مکان بناتے ہیں. تیسری چوتھی جگہ انہوں نے رخ تک نہیں کیا. یہ اس وحی کے علم کا اثر ہے. لیکن آج مسلمان 30-12 اس کے پاس نبی کی وحی ہے لیکن اس کے پلاٹ پر مکان بناتا ہے، 2 فٹ اس کی زمین مار لیتا ہے، 4 فٹ اس کی زمین میں گھس جاتا ہے. روز لڑائی جھگڑا اللہ کی پناہ. ارے ایک مکھی پر ایک وحی اللہ نے بھیجی ہے تو پوری خاندان اس پر عمل کر رہی ہے. آج مسلمان کے پاس 30-12 نبی اکرم صلی اللہ علیہ وسلم کی وحی ہے اور عمل نہیں کرتا. چھوڑ دو لوگوں کی زمین مارنا، غصب کرنا. ارے جو اپنا ہے نبی نے جو پلاٹ ہمیں دیا ہے اسی پلاٹ پر اور تم کام کرو نا میرے باپ، ورنہ قیامت میں بڑی آفت آئے گی. جتنی زمین غصبتی ہے نا، اللہ تعالی کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں اس کی رنگ بنائی جائے گی، ٹوپ بنایا جائے گا اور تمہاری گردن میں ڈال لیا جائے گا. اٹھا، ایک ایکڑ مارا ہے تو ایک ایکڑ اوپر سے لے کر نیچے تک سب کھود کر فرشتے رنگ بنائیں گے اور گلے میں ڈال دیں گے. اٹھا، ایسے من دو من نہیں اٹھا سکتا. ایک درام اگر اس کے گردن میں ڈال دو تو گڑ گڑ کرے گا. زمین ایک ایکڑ، 2-2 ایکڑ کیا اٹھائے گا؟ ایسی کمر دوری رہے گی جیسے کسی گوٹھے میں پھنسا. ایسی شرمندگی کیوں اختیار کرو گی؟ آج لے ان کی پناہ، ان کی وحی پر عمل کرو تو انشاءاللہ سر بلندی ہوگی. زمین کے بھوکے میں بھجر بھجر کرنے کی نوبت نہیں آئے گی. اللہ نے جو وحی کر دی ہے شہد کی مکھی کو وہ مان رہی ہے، عبرت حاصل کر رہی ہے. آج ارشاد فرماتا ہے رب العالمین، گھر بنانے کا ہم نے اس کو پیغام دیا تو ویسے ہی کام کرتے. آج ارشاد فرماتا ہے ثم کلی من کل ثمرات. یہ بھی پیغام رب نے دیا، گھر بنا چکی، اب جا کسی پھل کے باغ میں، وہاں تجھے پھل اور پھول ملے گا. کسی گندگی کی جگہ پر مت جانا، ناپاک جگہ پر مت جانا، رب کی وحی تیرے سینے میں ہے. جا کسی باغ میں پھول کو چوسنا، پھل کا رس چوسنا. چھوٹا سا تو میٹا ہے، کتنا کھائے گی؟ کسی کا نقصان بھی نہیں کر. کھا کے آتی ہے پتہ ہی نہیں چلتا کس پھل سے کھا کے آئی. پھول ویسے ہی نظر آ رہا ہے، رب نے اسے ایسی برکت دی. چپ چاپ جاتی ہوں کرتی ہے اور اپنا پیٹ بھر کر کے مولانا چلی. جب اس کا پیٹ بھر جاتا ہے تو پھر تیسری وحی اس کی طرف آتی ہے کہ فصلوں کی سو بولا رب زوردا. پیٹ بھر گیا ہے، اب اپنے رب کے راستے پر چل، اور یہ راستے پر چلنا تیرے لیے ایزلی ہے، بہت آسان ہے. وہ رب کا راستہ کون سا چلے گی؟ کدھر اس کو معلوم ہے؟ مکھی کو اللہ کا راستہ کیسے معلوم ہوگا؟ یہ بھی رب نے بتا دیا. ہم کو بھی تو اللہ کا راستہ معلوم ہے. نبی نے کہا اِنَّ رَبِّي عَلَى صِرَاطٍ مُسْتَقِيمٍ. میرے رب کا راستہ صراط مستقیم ہے، اسی کو قرآن نے کہا ہے مسلمان اللہ کے راستے پر چلنے کی دعا کر، اہدنا الصراط المستقیم، اے اللہ نے سیدھا راستہ چلا، مکھی کو کیسے معلوم کہ اللہ کا کون سا راستہ ہے؟ تو مفسرین فرماتے ہیں اللہ کا ایک راستہ یہ بھی ہے کہ ان اللہ و ملائکتہ یصلون علی النبی، اللہ تعالیٰ اپنے نبی پر درود بھیجتا ہے، نبی پر درود و سلام بھیجنا صراط خدا ہے، صراط اللہ اللہ کا راستہ ہے، اور رب نے فرمایا اے مکھی ایک آسان راستہ، بالکل آسان راستہ تجھ کو بتا رہا ہوں، اسی راستے پر چلنا۔ تو مکھی کو رب نے درود پاک پڑھنے کا ڈھنگ بتا دیا۔
سبحان اللہ،
یہ مکھی جب پھل کا اور پھول کا، کسیلا، پھیکا، کڑوا، میٹھا، ہر قسم کا رس چوستی ہے اور گھر چلتی ہے، تو رب نے فرمایا فصلوں کی سبل رب کے زلولا، ادھر ادھر باتیں کرتے ہوئے مت چلنا، سیدھے سیدھے اپنے رب کے راستے پر چلنا، یعنی میرے محبوب پر درود پڑھتے ہوئے اپنے گھر جانا۔ مکھی کھا پی کر کے رنگ ریلیاں نہیں کرتی ہے، وہ نبی کا نام لیتی ہے صلی اللہ علی نبی الامی والی، السلام و السلام علیک یا رسول اللہ، اللهم صل علی سیدنا و مولانا محمد صلی اللہ علیہ وسلم۔ جو بھی اس کو درود پڑھنا ہے، بہرحال درود پڑھتی ہوئی وہ چلتی ہے۔ ہم سمجھتے ہیں گنگن گنگن کرتی چلتی، گنگن گنگن نہیں کرتی ہے، اللهم صل علی پڑھتی ہے۔ اس شان سے وہ اپنے گھر پہنچتی ہے، تو اس درود پڑھنے اور وہی کے مطابق گھر بنانے کا اس کو فائدہ کیا ملتا ہے؟ آگے اللہ تعالی ارشاد فرماتا ہے یخرجو من بطونها شراب مختلف الوانه فیه شفاء للناس، وہ جو کسیلا، پھیکا، کڑوا، میٹھا، ہر قسم کا رس چوس کر کے باغ سے چلی تھی، دو تین مہینے نہیں لگے ہیں، دس منٹ، پانچ منٹ، جتنی قریب اس کا گھر ہوگا وہ اپنے گھر تک صرف درود پڑھتے ہوئے پہنچی ہے۔ تو رب ارشاد فرماتا ہے یخرجو من بطونها شراب مختلف الوانه فیه شفاء للناس، تو اس کے پیٹ سے پینے کی ایک ایسی چیز نکلتی ہے جس کے کلر الگ الگ ہو سکتے ہیں، لیکن اس کی ایک تاثیر یہ ہے فیہ شفاء للناس، سارے لوگوں کے لیے، سارے انسانوں کے لیے اس میں تندرستی اور شفا۔ درود پڑھی، وہی پر عمل کیا، تو زہریلے کیڑے کے منہ سے اب زہر نہیں نکل رہا، شہد نکل رہا ہے، اور اس شہد کی تاریخ اور اس کی تندرستی کی افادیت اور اس میں مرضوں کے دور کرنے کی تاثیر کا ذکر رب العالمین فرماتا ہے فیہ شفاء للناس، اس میں سارے لوگوں کے لیے شفا ہے۔